अगली टिप लेते हैं, शहद लीजिए लेकिन छत्ता ना तोड़िए। इंसानों की एक बहुत बड़ी कमजोरी का तस्करा है ये। आप देखिए, आपके मेरे फायदे की चीज कहीं रखी होती है, हम अपना फायदा लेते लेते दूसरों को नुकसान करते हैं। अब आप शहद लेना चाहते हैं लेकिन छत्ता नहीं तोड़ना चाहते, तो क्या करेंगे? एक जुमला इंग्लिश का बोल दो, हैंडल विद केयर। और केयर को नरमी कहते हैं, फ्रेजल है ये, तो फिर इसमें नरमी छुपी हुई है। नरमी जिस चीज में भी होगी इसे जीनतदार कर देगी। अल्लाह के नबी ने फरमाई ये बात, जिस चीज से नरमी निकाल ली जाए इसमें ऐब पैदा होगा। गुफ्तगू में नरमी, चेहरे पर मुस्कुराहट में नरमी, गुफ्तगू के वक्त अच्छी बात करना, ये वो बेहतरीन औसाफ है जो खुश नसीबों के हिस्से में आते हैं। ये मोमिनों की सिफात है। इनकी मिसाल ऐसी है जैसे शहद की मक्खी पाक चीजें खाकर पाक चीज बनाती है। वो फूल पर बैठती है लेकिन उसे तोड़ती नहीं। लिखिए ये जेम, क्योंकि नरमी से बैठती है। नरमी से अल्लाह ताला वो चीजें दे देता है जो सख्ती से नहीं मिलती, ये भी हदीस है। नरम मिजाज वालों का लोग इस्तकबाल करते हैं, निगाहें इन्हें देखती हैं, दिल माइल होते हैं, रूहें सलाम करती हैं। वजह यह है कि इनका मिजाज, गुफ्तगू, लेन देन, मेल जोल और खरीदो फरोख्त हर जगह इन्हें महबूब बना देता है। दोस्त बनाना एक फन है। शुरफा और अच्छे लोग इससे अच्छी तरह वाकिफ होते हैं। इस किस्म के लोगों का अपना अखलाकी दस्तूर होता है जो अल्लाह ताला ने कुरान पाक में बयान किया, केतफा बिल्लती ही अहसन, बुराई का जवाब भलाई से दो। इस सूरत में आपके और जिसके बीच अदावत है वो ऐसा हो जाएगा जैसे दिली दोस्त हो। हामीम सजदा की आयत 34 है। वो अपने जज्बे पुरजोश, बुर्दबारी और दरगुजर की कैफियात से बुगज और हसद को दफना देते हैं। हाईलाइट करें, हसद और बुगज को दफनाना है अपनी बुर्दबारी और दरगुजर की सिफत से, और अपने साथ बुराई को भूल जाते हैं, भलाई को याद रखते हैं। गंदे और चुपते जुमलों की तरफ वो कानी नहीं लगाते, इसलिए वो खुद भी आराम से रहते हैं, लोग भी इनकी तरफ से मामून और महफूज हैं और पुरसकून रहते हैं। आपने फरमाया, मुसलमान तो वो है जिसकी जुबान और हाथों से मुसलमान महफूज हो, मोमिन तो वो है कि लोग अपनी जानों और मालों पर इससे मुतमईन हो। और अल्लाह के नबी ने फरमाया, अल्लाह ने मुझे हुक्म दिया है, जो मुझसे कटे मैं इससे जुड़ूं, जो मुझ पर जुल्म करे मैं इसे माफ कर दूं, जो मुझे ना दे मैं इसे दूं। और अहले ईमान की सिफत तो क्या है, वल काज़िमीन अल-ग़ैज़, 134 आले इमरान। अहले ईमान अपना गुस्सा पी जाते हैं, लोगों को आफियत देते हैं, तो इन लोगों को सुकून और इत्मीनान की दौलत मिलेगी। और रब्बे गफूर रहीम के हाँ उखरवी अजरे अजीम की बशारत भी इन्हीं के लिए है। और इन द मलीक मुक्तदर, सिद्क की जगह में जबरदस्त शहनशाह के पास। तो क्या सीखा? नरमी नरमी और नरमी, सॉफ्ट स्पोकन, सॉफ्ट टच। आप देखिए, हमें हर जगह तो सॉफ्टनेस अच्छी लगती है ना। कपड़े कौन से आप लेते हैं, सख्त चुभने वाले खुरदरे? नहीं, सॉफ्ट। जूते कैसे चाहते हैं? सॉफ्ट। और ये सॉफ्टनर क्या है, कपड़ों तक में तो आप सॉफ्टनर डालते हैं धोते हुए। और हैंड क्रीम्स क्या हैं, मॉइस्चराइजर्स क्या हैं? सॉफ्ट सॉफ्ट। आजकल तो हर चीज में सॉफ्ट कॉपीज आ गई, हार्ड कॉपीज तो जाती ही जा रही हैं। कल मोटी किताबें पकड़ते थे, आज सॉफ्ट कॉपी ने आपकी मुश्किल आसान कर दी। तो इसके लिए आपको अपने अंदर नरमी लानी पड़ेगी। तो लिहाजा शहद लीजिए लेकिन छत्ता ना तोड़िए, क्योंकि शहद मजीद भी तो लेना है। बाज लोग देखिए मुहसिनों के हक में ही डाके डाल देते हैं, वो शख्स काबिले भरोसा ही नहीं है जो अपने मुहसिनीन के साथ भी संजीदा ना हो। तो जितना ज्यादा आप अपने अंदर नरमी लाएंगे, लोगों की खैर भी पलट पलट कर आपके पास आएगी और दूसरों को आप खैर बांटने वाले बनेंगे। अल्लाह के नबी ने फरमाया कि मोमिन से मोहब्बत की जाती है और वो भी दूसरों से मोहब्बत करता है। नरमी के बगैर दुनिया का काम नहीं चलता। और याद रखिए कि खास तौर पे उन लोगों के साथ नरमी जो कमजोर हों। बाकमाल लोगों को साथ लेकर चलना ये कौन सी बड़ी बात है, बेकमाल लोगों को साथ लेकर चलिए, अल्लाह की मदद आएगी। आप देखिए कि कॉल है किसी का कि अक्ल की जकात है, जैसे हर माल की जकात है। पूछा कि अक्ल की जकात क्या है, कैसे लोगों को बर्दाश्त करो जो तुम्हारे मेयार पे पूरे नहीं उतरते। तो अल्लाह की तरफ से कुछ लोगों को कुछ मिली होती है ऐसी आदतें, زبان کے کھردرے ہیں، تان و تشنی والے ہیں، کچھ خاص رشتوں کی صورت میں ہو تو بالکل ہی برداشت نہیں ہوتے. اس وقت اس بات کو یاد رکھیے کہ میرا کمال یہ ہے کہ میں ایسے لوگوں میں رہ جاؤں. کسی نے زبان سے پوچھا کہ 32 دشمنوں کے بیچ میں رہتی کیسے ہو، یعنی چاروں طرف سخت پہاڑوں جیسے دانت ہیں تو تم تو نرم ہو، تم تو ایک ہو بیچاری. تو اس نے کہا اپنی نرمی کی وجہ سے. زبان میں ہڈی کیوں نہیں ہے؟ کبھی آپ نے سوچا کیا حال ہوتا اگر زبان میں بھی ہڈی ہوتی اور دانت بھی، اور پھر وہ جو جنگ اور لڑائی منہ میں چلی ہوتی، وہ باہر کے سارے جہاد صرف ہمارے منہ کے اندر ہوتے. تو نرمی لائیے. اصولوں میں نرم نہیں. رحما بینہم اشد للکفار عرف بما رحمت من اللہ لنت لہم. سورۃ آل عمران میں تو اللہ اپنے نبی کو کیا کہتے ہیں؟ لنت لہم. لینا کہتے ہیں کھجور کے تنے کو. سورۃ حشر میں آتا ہے مل لینا. تو نرمی پسندیدہ. اللہ کے نبی میں بہت نرمی تھی، لیکن یاد رکھیے پھر اس نرمی کی وجہ سے ان ڈسپلن نہیں تھے. ہمارے دن میں تو بڑے نرم تھے، ہنستے رہتے تھے، لوگ ان کے سامنے گناہ کرتے آپ مسکراتے رہتے، لوگ لڑائیاں جھگڑے کرتے آپ مجھے کرتے، ایسے نہیں تھے وہ. کسی کو اپنے سامنے غلط کام کرتا دیکھتے تو اللہ کے نبی کا چہرہ سرخ ہو جاتا. اور نرمی ہوگی نا تو ہم دوسروں کو تبلیغ بڑی پیاری کریں گے، یہ بھی یاد رکھیں. چونکہ ہمارا کہیں نہ کہیں نام آ جاتا ہے نا تبلیغ کے ساتھ، کیونکہ مبلغ ہے، ہر بندہ ہی مبلغ ہے دین اسلام کا. ہم عموماً لوگوں کے ساتھ معاملہ سخت رکھتے ہیں اور پھر کہتے ہیں کہ وہ دین کی سخت سے سخت بات مانے. ایسا نہیں ہوگا. جتنی آپ میں نرمی آتی جائے گی نا، آپ کی تبلیغ میں اتنا اثر آتا جائے گا. اور خاص طور پہ پھر جب آپ اپنے عمل سے نرم بن کے دکھائیں گے. ویسے میں کسی کے بارے میں سن رہی تھی کہ رمضان کے دن تھے، اور ظاہر ہے کہ رمضان میں روزے رکھے جاتے ہیں. ایک دن ایک آتا ہے مہمان، پوچھا روزہ ہے؟ نہیں. چائے بنا کے پیش کر دی. دو چار دفعہ ایسا انہوں نے کہا آپ خود کیوں نہیں پیتے؟ کہا میرا روزہ ہے. کہا اچھا روزہ ہے آپ کا، آج سے توبہ کرتا ہوں کہ روزہ نہیں چھوڑوں گا. یاد رکھیے آپ کا میرا لوگوں سے تعلق ان کو بدلے گا. ہم چاہتے ہیں ساری تبلیغ زبانی ہو جائے، برداشت کے بعد تبدیلی آتی ہے. کوڑا پھینکنے والی کو معاف کیا، اس کو اسلام مل گیا. تو آج میں نے آپ نے اپنی نرمی کی وجہ سے لوگوں کو تبلیغ کرنی ہے. منہ سے بولنے کی تو ضرورت نہیں پڑے گی، معاف کرتے جائیے لوگ کلمے پڑھتے جائیں گے. جو معاف کرتا ہے نا وہی کلمہ پڑھوا سکتا ہے، جو دوسروں کو دعائیں دیتا ہے نا وہی کلمہ پڑھوا سکتا ہے، جو دوسروں کے لیے آسانیاں پیدا کرتا ہے وہی کلمہ پڑھا سکتا ہے. ہم اگر یہ کہتے ہیں نا کہ آج کرسی میں سجا کر زبانی تبلیغ کر کے لوگوں کو مسلمان کر دیں، یہ نہیں ہوگا. اور خاص طور پہ جب ہمارا ان سے تعلق ہی نہ بنے. دیکھیے آپ فارسی نہیں جانتے اور میں فارسی میں ایک گھنٹے کا درس دوں، کیا فائدہ ہوگا؟ بالکل جس طرح زبان نہ سمجھنے والے کے سامنے تبلیغ بے اثر ہے نا، اسی طرح اس سے تعلق پیدا کیے بغیر بھی تبلیغ بے اثر ہے. کسی بھی انجان کو آپ تبلیغ کرنا چاہتے ہیں نا، پہلے اس کو اپنا بنائیے. اور اس کے لیے آپ کو نرمی چاہیے ہوگی. کیوں؟ اللہ کے نبی کی یہ خوبی ایک شعر میں بھی بیان کی گئی کہ ایک شخص جس کو امیر بننا ہے، جس کو لیڈرشپ کے درجے پہ پہنچنا ہے، اس کی خوبیوں میں سے ایک خوبی سخن دل نواز جاں پر سوز، یہی ہے رخت سفر میر کارواں کے لیے. نرم دمے گفتگو، گرم دمے جستجو، رسم ہو کے بزم ہو، پاک دلو پاک جو. تو مانگیے آج اس وقت اللہ سے کہ اللہ مجھے نرمی دے دے. ماں ہے نا تو نرمی کی زبان سے بچوں کو تبلیغ کریں گے تو بہت اچھی طرح سمجھ آئیں گے. پہلے تعلق بنائیے اپنے بچے کے لیے، دل میں اس کے اپنی جگہ بنائیے، پھر بات بنے گی. آپ چاہتے ہیں آپ کے بچے آپ کے مؤدب بنے تو اپنے والدین کا ادب کر کے ان کو دکھائیے. یاد رکھیے اولاد ایک کمیٹی ہے، نکالنے سے پہلے اس میں جمع کرانا پڑتا ہے. ماں یا باپ خود سخت زبان ہو تو بچوں کی زبانیں نرم کیسے ہوں گی؟ اور آپ کے اندر جتنی سچائی آتی جائے گی نا، آپ کی زبان سچی ہوتی جائے گی، آپ کی تحریر ہوگی یہ سچی، یعنی اجلے باطن کے ساتھ اجلی تقریر اور اجلی تحریر ہوتی ہے. ہمارے لفظ ہمارے اندر کی گواہی دیتے ہیں. جتنا زیادہ آپ اپنے آپ کو نرم رکھیں گے آپ بدلتے جائیں گے. لیکن کچھ لوگوں کا نصیب کیوں نہیں بدلتا؟ کیونکہ وہ اپنے اخلاق کو نہیں بدلتے. کسی نے بڑی خوبصورت بات کی کہ پتھر کا نصیب نہیں بدلتا کیونکہ پتھر نہیں بدلتا، پر پتھر سخت ہوتے ہیں. انسان میں تھوڑی سی نرمی آ جائے نا تو اس کا نصیب بدل جاتا ہے. یہ کوئی لاٹری نہیں نکلے گی کہ جس کے بعد آپ کروڑپتی ہو جائیں گے. آپ کی نرمی آپ کو کروڑپتی بھی کر سکتی ہے اور لکھ پتی سے ککھ پتی بھی کر سکتی ہے. चंद चीजें अपनी अपने काबू में ले आइए, आप देखेंगे कि आपकी जिंदगी में खूबसूरत होगी। कई लोग कहते हैं मट्टी में हाथ डालता हूँ सोना बन जाती है। अल्लाह का ये करम किस पे होता है? जो अपने अंदर नरमी लाता है, जो लोगों को समझता है। और याद रखिए कि पांच चीजों का बड़ा गहरा ताल्लुक है आपकी मेरी कामयाबियों में। नंबर एक इल्म, फिर सोच, फिर नजरिया, फिर आदत और फिर रवैया। ये पांच चीजें एक बंदे का नसीब तक बदल देती है। यानी आप कहें ना कि इंसान किन चीजों का मजमू है, तो ये पांच रवैये हैं। जब इनमें से एक एक चीज बदलती जाती है, आप बदलते जाते हैं। आप इल्म लें, आप बदल जाएंगे। आपकी सोच खुली हो जाए, आप बदल जाएंगे। आपकी आदत अच्छी हो जाए, आपके रवैये अच्छे हों, आपके नजरियात अच्छे हो जाए, आप बदल सकते हैं। आज खुद को एक जुमला तो कहिए, यस आई कैन चेंज माई सेल्फ। और आप जितना ज्यादा अपने अंदर नरमी लाते जाएंगे, बर्दाश्त बढ़ती जाएगी। बर्दाश्त बढ़ेगी तो लोगों के प्यारे होते जाएंगे। और जितना ज्यादा आप लोगों से ताल्लुक रखेंगे तो आप कामयाब होंगे। ताल्लुक ही तो वो बुनियाद है जिस पर तबलीग की इमारत खड़ी की जाती है। पहले अपना बनाइए, फिर लोगों को अल्लाह का बनाने की कोशिश कीजिए। तो नरमी, नरमी और नरमी। और हमारी फितरत क्या बदलना चाहते हैं? आप देखिए कि पहले इंसान पहाड़ों में रहते थे, पत्थरों का दौर था, आज टच सिस्टम मशीनों का दौर आ गया। इसका मतलब ये है कि इंसान बदलना चाहता है। तो आज से आपने अपने अंदर से ये चीजें ढूंढनी है, क्या चीज है जो मुझे आज तक कामयाब इंसान बनने नहीं दे रही। जब आप इन पांचों को एक एक करके बदलते जाएंगे, आपका नसीब बदलता जाएगा। और याद रखिए, सारे अंबिया कराम इन्हीं चीजों को बदलने के लिए आए थे। अबू बकर को सिद्दीक और उमर को फारूक किस तालीम ने बदला? वो तालीम थी जो पत्थरों को भी नरम कर दे, गला के रख दे। अल्लाह से दुआ कीजिए कि अल्लाह ताला आपको मुझे नरमी दे दे। क्या मिलेगा? तो नरम मिजाज वाले हर दिल अजीज होते हैं। मुस्कुराहट दीजिए, चेहरों पे स्माइल लाई। आप क्यों दुखी रहते हैं? कुछ लोगों को देखकर ऐसे लगता है कि बस जले कुटे, दिल नहीं करता उनकी तरफ नजर डालने को। इतने ना शुक्र, दुखी, आंखों में गड़े पड़े हुए, खींच खींच के बोलने वाले, कहना जी तानों के तीर में बुझी हुई जुबाने। कौन बैठेगा आपके पास? तो लिहाजा स्माइल रखिए चेहरे पे और अदब सीखिए। अच्छी बादब गुफ्तगू अच्छे लोगों की आदत होती है, उनका खासा है। और अल्लाह का ये हुक्म कितना प्यारा है, सूरह हामीम सजदा 34 में, इत्फा बिल्लती अहसन, बुराई को भलाई से टाल दीजिए। फैज़ल्लज़ी बैनक व बैनहु अदावतुन, वो शख्स जिसके और तेरे बीच में दुश्मनी थी कैसा हो जाएगा? कान्नहु वलीयुन हमीम, ऐसा हो जाएगा जैसे गहरा दोस्त। तो दुश्मनों को दोस्त बनाने वाली चीज नरमी है। और अल्लाह तआला ने क्या कहा इसमें आपको मुझे, कि मुझे याद रखो। फज़कुरूनी अज़कुरकुम, 152 सूरत बकरा। तो जिक्र का क्या मतलब है? अल्लाह को याद रखिए, हुस्ने ज़न रखिए अल्लाह के बारे में, तवक्कुल इख्तियार कीजिए और ईमान को बढ़ाते जाएं। ये चीजें आपके अंदर इंशाल्लाह नरमी लाएंगी। फिर एक और चीज देखिए कि इत्मीनान कल्ब का नुस्खा क्या है, हाउ वी कैन गेट पीस ऑफ हार्ट। तो नंबर एक तिलावत कुरान, फिर जिक्र की कसरत, उम्मीद के साथ दुआ मांगना, खुशू वाली नमाज पढ़ना और कसरत इस्तिग़फ़ार करना। जितना ज्यादा आप इन मशरों पे अमल करते जाएंगे, ला खौफुन अलैहिम वला हुम यहज़नून की कैफियत आपके दिल पर डेरे डाल लेगी। कभी दुखी नहीं रहेंगे, कभी परेशान नहीं होंगे। यकीन कीजिए अल्लाह के वादे सच्चे हैं। आप कहने पे मजबूर हो जाएंगे, आज तक दुख आया ही नहीं, आज तक गम का नाम नहीं सुना, आज तक परेशानी तो आई नहीं। अच्छा वो दुख था, ओ हो, हंसेंगे लोग, कह के लगाते हैं, दूसरे लोग रहम खा रहे होते हैं आप पे, आप मुस्कुरा रहे, अच्छा जी मेरे पे आए हुए, मुझे तो पता ही नहीं। जितना सरेंडर कर देंगे अल्लाह आपको बीमारियों, दुखों, परेशानियों से महफूज रखेगा। बस अल्लाह की रजा पर राजी रहना मांगिए। जो मिलना था मिल गया, जिन लोगों में रहना था मिल, यही शोहर था नसीब में, यही बच्चे थे नसीब में, यही ससुराल मिलने थे मुझे, करें क्या करते हैं। सारी जिंदगी लड़ते हैं अपनी तकदीर से और इस तरह से, और नतीजा क्या होता है ये हम सब देखते हैं। फिर आप देखिए कि जब आपको कोई नेमत मिलती है ना, तो साथ ही आपके हासिद भी पैदा हो जाएंगे। कैसे पता चले कि कोई शख्स आपसे हसद करता है कि नहीं? तो अल्लाह का एक सवाल है कुरान में, क्या लोगों से अल्लाह की अता करदा नेमतों पर हसद करते हैं? तो उसका इलाज ढूंढिएगा। حاسد کون ہوتا جس کو دوسرے کی نعمت اچھی نہیں لگتی؟ دل اس کا بیمار ہوتا ہے، جسم تندرست ہوتا ہے. یعنی اگر آپ بھی کسی سے حسد کرتے ہیں نا، آپ کا دل بڑا اندر سے دکھی ہوگا. چلے ہارٹ اٹیک نہ بھی ہو، انجائنا کا پین نہ بھی ہو، لیکن دل ہر وقت گندا، کدورت سے بھرا ہوا، جیسے بکھرے ہوئے کمرے کی طرح کا آپ کا دل ہوتا ہے، جسم بظاہر بہت صحت مند ہوگا. اسی طرح ایسے لوگ دوست کے لبادے میں دشمن ہوتے ہیں، بچنا چاہیے. اسی لیے تو کہا من شر حاسدین اذا حسد. پھر اسی طرح ظاہر مظلوم لگتے ہیں مگر اندر سے وہ ظالم ہوتے ہیں، جڑیں کاٹتے ہیں، میٹھے بن کے ڈستے ہیں. اور پھر ایسے لوگ اللہ سے متنفر ہوتے ہیں، کہتے ہیں ہمیں اللہ نے دیا ہی نہیں، نعوذ باللہ. ان کو ایسے لگتا ہے کہ وہ نفرتوں میں جیتے ہیں. اور ایسے لوگوں کے لیے زندگی ایک بوجھ بنتی ہے. ایک جملہ لکھ لیجئے، سب سے بڑا بوجھ غموں کا بوجھ ہوتا ہے. اس کو اتار کر پھینکیے، آپ دیکھیں گے کہ اللہ تعالیٰ آپ کے کندھوں کو ہلکا کرے گا. تو آپ کہہ سکتے ہیں کہ حاسد سیاہ سانپ سے بھی زیادہ خطرناک ہے. حاسد آگ کا گڑا کھود کر خود اس میں گر جاتا ہے. یہ ہے انجام حسد کا. وہ کہتے ہیں نا کہ جو کسی کے لیے گڑا کھودتا ہے وہ خود اسی میں گر جاتا ہے. تو اللہ سے دعا کیجئے کہ ہمارے اندر سے یہ ساری غلط چیزیں نکال دیں جو اصل میں ہمارے دکھوں کی وجہ تھی، اور ہم پتہ نہیں کیا سوچتے تھے کہ ہم پہ کسی نے جادو کر دیا. آج بھی دیکھیں، تھوڑا سا کوئی دل مسوسا بیٹھا لوگ کہتے اس پہ جادو ہو گیا، اس کو نظر لگی، اس پہ پانی پھونکو، اس کو یہ کرو، چھینٹے مارو. بھائی چھوڑیے، اپنے دل کو دیکھیے کہ آپ کے خیالات کتنے خراب ہیں جس کی وجہ سے آپ دکھی ہیں. صحیح مسلم کی روایت ہے 6530 اس ٹپ کے ساتھ، اللہ کے نبی نے فرمایا ایک دوسرے سے حسد مت رکھو، ایک دوسرے سے بغض نہ رکھو، ایک دوسرے سے دشمنی نہ کرو، اور اللہ کے بندے بن جاؤ بھائیوں کی طرح. تو پھر کیا سیکھا اس ٹپ میں؟ اللہ پر کامل ایمان لانا، ذکر کی کثرت کرنی ہے. اللہ تعالیٰ سے زیادہ اجر کوئی دے نہیں سکتا، تو اسی سے اچھے بدلے کی امید کرنی ہے. اور مزاج اور بات میں نرمی شامل کرنی ہے، دوسروں کی نعمتوں سے حسد نہیں کرنا. اور آپ دیکھیے کہ زندگی میں ضرور آپ کو اپنے سے اچھے لوگ دکھیں گے، حال حلیے میں، شکل و صورت میں. تو کبھی نظر بھر کر نہ دیکھیے، ماشاءاللہ کہیے. اگر آپ کو لگتا ہے کہ آپ کے دکھ غم کی وجہ آپ کے اوپر نظر ہے، تو اس کا بھی علاج قرآن میں اور حدیث میں آتا ہے. حدیث میں خاص طور پہ ملتا ہے، آپ نے فرمایا عین حق، بخاری کی روایت ہے کہ نظر لگنا حق ہے. عامر بن ربیع اور سہل بن حنیف دو اصحاب تھے، غسل کرنے کے ارادے سے نکلے، کوئی اوٹ تلاش کر رہے تھے. اور جو بھی یہ روایت میں بات آتی ہے، کہتے ہیں کہ ایک نے اون کا جبا اتارا، جب دیکھا اس کو تو اس کا جسم اندر سے بڑا گدلا ہوا تھا. دوسرے شخص نے نظر بھری اور خود کہتے ہیں کہ اس کو میری نظر لگ گئی. خیر وہ پانی میں اترے، نہانے لگے، کہتے ہیں کہ میں نے پانی میں اس کے بڑ بڑانے کی آواز سنی. میں اس کے پاس آیا، اسے تین دفعہ آواز دی لیکن اس نے کوئی جواب ہی نہ دیا. میں اللہ کے نبی کے پاس آیا اور ساری بات بتائی. آپ تشریف لائے، پانی میں داخل ہو گئے، گویا کہ میں اب تک آپ کی پنڈلیوں کی سفیدی دیکھ رہا ہوں. آپ نے اس کے سینے پر تین دفعہ ہاتھ مارا اور پھر یہ دعا کی، اے اللہ اس کی گرمی اور سردی اور بیماری اور لاغری دور کر دے. پھر کھڑے ہو کر فرمایا، جب کسی کو اپنے بھائی کا وجود یا کوئی مال پسند آئے تو اس کے لیے برکت کی دعا کرے، کیونکہ نظر لگ جانا حق ہے. یہ سلسلہ صحیح حق کی روایت ہے 1588. تو کبھی آپ کو بھی کسی کی کوئی چیز متاثر کرے تو ماشاءاللہ کہ دیکھیں. گھر میں ہر وقت آواز آنی چاہیے، بارک اللہ، اللہ مبارک لہم، ماشاءاللہ، سبحان اللہ. تو انشاءاللہ اس طرح پھر ہم غم و دکھوں سے بچیں گے، جس حد تک بھی ہمارے نصیب میں ہوگا. اگلی ٹپ لیتے ہیں، مصیبت زدوں سے حوصلہ پائیں. جی دنیا میں بہت بڑے بڑے مصیبت زدہ لوگ ہیں، کبھی آپ ان کو دیکھیں گے تو آپ کو پھر اور بھی زیادہ سمجھ آئے گا. تو اللہ کی یاد سے دلوں کو جو اطمینان ملتا ہے نا، اس کو سامنے رکھتے ہوئے اپنی زندگی کو اگر آپ دیکھیں گے تو آپ کو کیا پتہ چلے گا کہ آپ اللہ تعالیٰ کی اوپر نظریں لگاتے ہیں. آپ دیکھیے کہ ہم اللہ کی یاد سے ہی دلوں کو سکون کیسے دیتے ہیں. صدق اللہ کو محبوب ہے، صداقت دلوں کو دھو دیتی ہے. تجربہ دلیل ہے کہ قوم کا رہنما ان کی غلط رہنمائی نہیں کرتا. ذکر سے بڑھ کر کوئی چیز دلوں کو کھولنے والی اور زیادہ ثواب والی نہیں. اور فرمایا فذکرونی اذکرکم واشکروا لی ولا تکفرون. اللہ کا ذکر دنیا میں مثل جنت ہے، جس میں داخل نہ ہوگا وہ جنت میں بھی نہ جائے گا. ذکر الہی سے نفس انسانی اضطراب و قلق، بیماری اور بے چینی سے نجات پاتا ہے. بلکہ وہ ہر کامیابی کا سیدھا راستہ ہے. وحی ربانی کو پڑھیے, آپ کو ذکر کے فوائد ملیں گے. اس کے مرہم کو آزمائیے, شفا ملے گی. اللہ سبحانہ تعالیٰ کے ذکر سے خوف, تنگی اور حزن و ملال کے بادل چھٹ جاتے ہیں, مایوسی اور دل شکستگی سے نجات ملتی ہے. اور اس میں تعجب کیا کہ ذاکرین سکون پاتے ہیں, یہ تو ہونا ہی چاہیے. اور اس سے بڑی اور تعجب کی بات کیا ہے کہ اللہ کو یاد نہ کرنے والے جی کیسے لیتے ہیں. تو خوش رہنے کا راز اللہ کا ذکر, اللہ کی یاد. مردے ہیں زندہ نہیں, انہیں تو یہ بھی شعور نہیں کہ کب اٹھائے جائیں گے. اے وہ شخص جسے رات کو نیند نہ آتی ہو, سوچیے آپ میں کوئی ہے جس کو رات کو نیند نہ آئے؟ ٹرینکلائزرز کھانے پڑے, پلس کھانی پڑے, تو کان کھول کے سنیے. رنج و علم سے دو چار ہو اور مصائب کا شکار ہو, اللہ کا مقدس نام لے. کیا اس کا کوئی ہم نام تم جانتے ہو؟ سورت مریم میں آتا ہے. جتنا بھی اللہ کو یاد کریں گے اتنا ہی دل کو راحت, قلب کو اطمینان اور دل کو سکون ملے گا. کیونکہ اللہ کے ذکر کا مطلب ہے اس پر توکل, بھروسہ اور اعتماد, اس کی طرف رجوع, اس سے حسن ظن, یہ امید کہ وہ مشکل دور کر دے گا. کیونکہ اسے پکارا جائے تو قریب ہے, کہ آواز دی جائے تو سنتا ہے, مانگا جائے تو دیتا ہے. اس سے لو لگائیے, اس کا خشوع اختیار کیجئے, اس کے آگے جھک جائیے, زبان کو اس کے ذکر سے تر رکھیے. توحید, حمد, دعا, سوال اور استغفار کی کثرت کیجئے. اس کے بعد انشاءاللہ آپ کو خوش نصیبی, انعام, امن و سکون اور مسرت و شادمانی عنایت فرمایا. سورۃ آل عمران میں آتا ہے, یعنی جب بندہ اللہ کے نام پہ کھڑا ہو جاتا ہے تو اللہ تعالیٰ اس کی مدد کرتے ہیں. تو کیا سیکھا؟ خوش رہنے کا ایک اور نسخہ, فاذکرونی اذکرکم, اللہ کو یاد کیجئے, اس کا ذکر کیجئے. آپ دیکھیں گے کہ آپ کی زندگی بہترین ہو جائے گی. ہم دوسروں کے تذکرے کرتے رہتے ہیں, ہم انہی کے پیچھے رہتے ہیں اور انہی کو پیچھے اپنے لگانے کی کوشش کرتے ہیں, تو اس سے سکون نہیں ملے گا. اللہ کی یاد سے دلوں کو سکون ملے گا. اور بہت سارے لوگ ایسے ہیں کہ جو اللہ کو یاد کرنے کی بجائے لوگوں سے حسد کرنے لگتے ہیں. تو پھر اگلی بات سمجھیے گا, کیا لوگوں سے اللہ کی عطا کردہ نعمتوں پر حسد کرتے ہیں؟ حسد ایسا نمکین تیزاب ہے جو ہڈیوں کو کھوکھلا کر ڈالتا ہے. حسد ایک مزمن مرض ہے جو جسم کو فاسد کر دیتا ہے. کہتے ہیں کہ حسد کرنے والا ظالم ہوتا ہے مگر اپنے کو مظلوم ظاہر کرتا ہے. وہ دوست کے لبادے میں دشمن ہوتا ہے. ویسے یہ حسد بھی کیا چیز ہے, سب سے پہلے حاسد کو ہی مار ڈالتا ہے. میں اپنے آپ کو اور آپ کو حسد سے اس لیے منع کروں گی کہ دوسروں سے پہلے ہم اپنے آپ پر رحم کریں. حسد کے ذریعے ہم فکر کے مارے گھل جاتے ہیں. رنج و فکر ہمارا خون پیتا ہے, ہماری آنکھوں کی نیند چرا لی جاتی ہے. حاسد آگ کا گڑا خود کھودتا ہے اور خود ہی اس میں گر پڑتا ہے. اور تکدر, مستقل غم, رنج و اندو, وہ بیماریاں جنہیں حسد پیدا کرتا ہے, وہ ان کے ذریعے اچھی خاصی آرام کی زندگی کا خاتمہ کر دیتا ہے. حسد کی آفت یہ ہے کہ وہ باری تعالیٰ سے جھگڑا کرتا ہے, اس کے انصاف میں شک کرتا ہے, شرح کے ساتھ بے ادبی اور پیغمبر اسلام کی مخالفت کرتا ہے. حسد کیا عجیب بیماری ہے کہ حسد کو اجر نہیں ملتا. یہ ایسی تکلیف ہے کہ اس میں مبتلا کو ثواب بھی نہیں ملتا, اور موت تک وہ حسد کی آگ میں جلتا رہے گا, یا جب تک کہ لوگوں سے نعمتیں نہ چھن جائیں, اللہ کی دیوی صلاحیتوں سے آپ دستبردار ہو جائیں, اپنے خصائص, امتیازات اور اخلاق کو خیر بات کہتے ہیں. آپ ایسا کر لیں تو شاید وہ خوش ہو جائے. حسد کرنے والے کے شر سے ہم اللہ کی بنا لیتے ہیں, اس کی تو صبح ہوتی ہی نہیں جب تک کہ کالے سانپ کی مانند اپنا زہر کسی معصوم کے جسم میں نہ اتار دے. لہذا حسد سے دور رہیے, حاسد سے اللہ کی پناہ مانگیے جو ہر وقت آپ کی ٹو میں لگا رہتا ہے. تو بہت گہرا نقطہ سمجھا آپ نے. اپنی نعمتوں کو بہت ظاہر نہ کریں کہ لوگ آپ سے حسد کریں. کچھ باتیں تو آپ سمجھ ہی چکے ہیں. اس وقت آپ کو مجھے یہ یقین رکھنا ہے کہ آپ اور میں کہیں اپنی نعمتوں کا اتنا ڈسپلے تو نہیں کرتے کہ حسد کا شکار ہو جائیں. دیکھیے پروفائل پہ چمکتی دمکتی تصویریں, شادیوں بیاہوں میں پتلیاں بن کر گھومنا پھرنا, کیا لوگوں کی نظروں میں میں حسد میں نہیں ڈالتا؟ ये दुल्हन जो सर से पांव तक सजा संवार कर स्टेज पे बिठा दी जाती है, क्या दावत नहीं देते दूसरों को कि आइए जरा सा इसके ऊपर आप नजर तो डालकर देखिए। और इस तरह की बातें कर करा के लोग अपने आप को खुद नजर लगवाते हैं। छोटे बच्चों को बहुत सजा कर बाहर न ले जाएं। खवातीन को इसीलिए पर्दों में छुपाने का हुक्म दिया गया कि अगर इन मासूमों को नजर लग गई तो ये तो बिस्तर पे पड़ जाएंगी। और जितना ज्यादा आप इस चीज के ऊपर अपने आप को लेंगे, आप खुद महसूस करेंगे, खुद महसूस करेंगे कि आपकी जिंदगी मुतमईन हो गई। तो बहुत ज्यादा डिस्प्ले कल्चर ने भी आज हमें परेशान कर दिया। फ्री तो नजरें लगती हैं, फ्री तो इंसान दूसरों की नजरों में बुरा भी बनता है। तो इंशाल्लाह आज के बाद अपने दुखों तकलीफों बीमारियों का इलाज अपने आप को एक्सपोज ना करके करना है।